सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो स्वागत 103.6 मेगाहर्ज सुनिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम फेस टु फेसमा स्वागत छ। म शिवराज भट्ट। श्रोता, हरेक हप्ताको बिहिबार चाहिँ आज पनि कार्यक्रम फेस टु फेसको नयाँ श्रृङ्खला लिएर आएको छु। तपाईँ इन्टरनेट अनलाइनमा www.dineshfm.com.np लगइन गरेर संसारभर यो कार्यक्रम सुन्न सक्नुहुन्छ। हाम्रो पात्रमा दिनेश एफएम सर्च गरेर देशका विभिन्न कुनाकन्दरा र सात समुद्र पारी रहेर कार्यक्रम फेस टु फेस सुनिरहनु भएका सम्पूर्ण श्रोतालाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ हाम्रो वेबसाइट www.dineshfm.com.np भित्र लेटेस्ट एपिसोडमा पसेर कार्यक्रम फेस टु फेस डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। श्रोता, आज एउटा विशेष र फरक प्रसङ्ग लिएर आएका छौँ। अहिले मुलुक स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा होमिएको छ। पटक पटक निर्वाचन सरे पनि असार 14 गतेका लागि तोकिएको दोस्रो चरणको निर्वाचन हुनेमा तपाईँ हामी आशावादी छौँ। तर पहिलो चरणको चुनावले हामीलाई धेरै पाठ सिकाएको छ भने धेरै अनौठा कुराहरू पनि बाहिर आएका छन्। पहिलो चरणको चुनावको अवस्था समग्रमा कस्तो रह्यो, आचार संहिताको कतिको पालना भयो, दोस्रो चरणको चुनावमा के कुरामा सुधार गर्नुपर्छ, यसै विषयमा बहस गर्नेछौँ। त्यसका लागि आज हामीले स्टुडियोमा निम्त्याएका छौँ मानव अधिकार कर्मी तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल र नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्र प्रसाद अर्याललाई। उहाँले प्रदेश नम्बर 7 स्वच्छ निर्वाचनका लागि नागरिक अभियान पनि लिएर आउनु भएको छ। यहाँ दुवैजनालाई हाम्रो स्टुडियोमा स्वागत छ।
धन्यवाद।
म यता सुबोध सरबाटै सुरुवात गर्छु। खास गरी सुदूरपश्चिममा अथवा प्रदेश नम्बर 7 यहाँहरूको एउटा अभियान छ स्वच्छ निर्वाचनका लागि नागरिक अभियान भनेर। धेरै ठाउँमा यो अभियान पनि यहाँले सञ्चालन गर्नुभयो, खास गरी के हो कि यो अभियान भनेको?
यो गएको संविधान सभाको चुनावदेखि नै हामीहरूले थाल्यौँ र यसको मूल लक्ष्य चाहिँ के हो भने मतदाता सचेत भए भने निर्वाचनको स्वच्छता चाहिँ 50% ग्यारेन्टी हुँदो रहेछ। बाँकी कुरा चाहिँ त्यसको व्यवस्थापकीय कुरा, सुरक्षाको कुरा होइन, अरू प्राविधिक कुराहरू, स्रोत साधनको कुरा त्यसमा भर पर्छ। तर मूलत मतदाता सचेत हुनु पर्यो। त्यसो भएको हुनाले मतदाताले थाहा पाउनु पर्यो कि मैले कस्तो कुरामा मैले मतदान गर्नु छ र त्यसको अन्तर्वस्तु के हो, त्यसमा मेरो भूमिका के रहन्छ भनेर मतदातालाई सचेत पार्ने र मतदानको चाहिँ नि बाँकी व्यवस्थापन गर्ने जुन निकायहरू छन्, निर्वाचन आयोगको कुरा गरौँ, नेपाल सरकारको कुरा गरौँ अथवा अरू कुनै निकायहरूको कुरा गरौँ, सञ्चार जगतकै कुरा भयो, उनीहरू सबैलाई चाहिँ नि यस विषयमा उनीहरूको ध्यान आकर्षण गराउने, त्यस अन्तर्गत फेरि कहिलेकाहीँ सकेसम्म अब अहिले यदि उम्मेदवारको मनोनयन भइसकेको थियो भने उम्मेदवार र नागरिकको बिचमा अन्तर्क्रिया गर्ने यिनै काम हामी गर्दै हिँडेका छौँ।
हजुर, यसरी छेउमै हुनुहुन्छ नेपाल मानव अधिकार सङ्गठनका केन्द्रीय अध्यक्ष इन्द्र प्रसाद अर्यालजी हुनुहुन्छ, तपाईँ कहाँ आए, जसरी मतदाताहरू कतिको सचेत छन्, तपाईँ त विभिन्न ठाउँ ठाउँमा जानुभएको छ।
हामीले स्थानीय तहको पहिलो चरणको निर्वाचन पनि पर्यवेक्षण गऱ्यौँ र त्योभन्दा अगाडि पनि यसै गरी मतदाता सचेतना र अन्तर्क्रिया र यसै गरी चाहिँ सञ्चार माध्यमहरूबाट हाम्रा कुराहरू आम चाहिँ मतदातासँग नागरिकसँग पुर्याउने काम गऱ्यौँ। त्यो हेर्दाखेरि चाहिँ सुरुमा अब सामान्य प्राविधिक कुराहरूमा चाहिँ मतदातामा केही अलमल देखियो, मतपत्रमा भएको चिन्ह, डबल चिन्हको विषयमा, अनि त्यसपछि गएर मतपत्र ठुलो भएको विषयमा, ती कुराहरूमा चाहिँ अलिकति समस्या देख्यौँ हामीले। त्योभन्दा बाहेक मतदाताहरू एउटा पहिलो सचेत हुनुपर्ने कुरो के थियो भने यो इलेक्सनमा आफ्नो सहभागिता, यो निर्वाचनमा आफ्नो चाहिँ महत्त्वपूर्ण सहभागिता हुनुपर्छ भन्ने कुरामा मतदाताहरू पूर्ण सचेत भएको देखियो। पहिलो कुरो हेर्नुहोस्, त्यो सबभन्दा ठुलो प्रभाव हो निर्वाचनका लागि। र त्यसको परिणाम पनि के देखियो भने झन्डै 73% मतदाताले भोट कास्ट गरे। त्यो भनेको म्याक्सिमम् हो। हेर्नुहोस्, तपाईँको निष्पक्ष निर्वाचन हुँदाखेरि 20-25% त तपाईँको मत चाहिँ यसै बाँकी रहन्छ, कोही मरेको होला, कोही विदेश गएको होला। त्यस हिसाबले चाहिँ मतदाताहरू पहिलो कुरो त निर्वाचनप्रति सकारात्मक देखिए, दोस्रो कुरो तपाईँको चाहिँ मत हाल्ने कुराहरूमा पनि अघिल्लो चरणको निर्वाचनमा तपाईँको जम्मा 10 ग्यापमा चाहिँ ऊ भयो के अरे मनोनयन पत्र दर्ता भएर 10 ग्यापमा निर्वाचन भयो। त्यो बिचमा तपाईँको न निर्वाचन आयोगले मतदाताहरूलाई मतदाता शिक्षा प्रदान गर्न भ्यायो, न चाहिँ हामी जस्ता सङ्घ संस्थाहरूले पनि प्रतिनिधिमूलक रूपमा मात्र ती कुराहरू उठायौँ होइन, एकदम व्यक्तिसम्म पुग्न त सकिँदैन। त्यस हिसाबले हेर्दाखेरि चाहिँ योभन्दा ज्यादै नै बढी अराजक स्थिति हुन्थ्यो कि मत हाल्ने कुरामा, मतबदर हुने कुरामा भन्ने हामीलाई लागेको थियो।
हजुर,
तर त्यो लागेन हामीलाई पछि चाहिँ।
हजुर, जसरी मतदाता त मतदान गर्नुपर्छ भन्ने कुरामा एकदमै राम्ररी सचेत देखिए, तपाईँले भन्नु जस्तै, तर सरकारले अरबौँ खर्च गरेको छ मतदाता शिक्षामा,
तर यो हामीले पनि हल्ला सुन्यौँ तर कता के भयो भन्ने कुरा चाहिँ हामी पनि अलि अलमल अलमलमै छौँ।
हजुर, जसरी संविधान सभाको 2064 र 70 सालको निर्वाचनको तुलनामा यदि मतबदरको संख्या हेर्ने हो भनेपछि यो चुनावमा अत्यधिक छ, 10%
भन्दा माथि होइन होइन, त्यो होइन। त्यसलाई अब यसरी बुझौँ, हामीले त्यसलाई क्लियर के गर्नुपर्छ भने अहिले तपाईँको सहरी क्षेत्रमा सबभन्दा बढी चाहिँ मतबदर भएको देखियो तपाईँले भनेको पर्सेन्टेज। अब त्यहाँ के देखियो भने दुईवटा पार्टीहरूको कोलिसन देखियो, गठबन्धन देखियो, र मतहरूमा हेर्दा ललितपुर, काठमाडौँ, सायद अब चितवनको पनि आइपुग्ला होइन, ती सबै ठाउँहरूमा सहरी क्षेत्रमा हेर्दाखेरि पार्टीहरूले एकअर्कामा गठबन्धन गरे, तर तपाईँको चाहिँ मतदाताले त्यो गठबन्धन मन पराएनन्। अहिले पनि नेपाली चाहिँ मतदाताहरू एउटा पार्टीलाई भोट हाल्ने लाइनको व्यापक ठुलो सहभागिता छ है। हामीले जति नै तपाईँको व्यक्तिलाई हेरेर उचित व्यक्तिलाई दिनुहोस् भनेर भन्छौँ, भन्दाखेरि पनि त्यो सहभागिता धेरै देखियो। त्यस कारणले गर्दा उनीहरूले के गरे भने उनीहरूले गठबन्धन गरेको पार्टीको चिन्हमा नि भोट हालिदिए, त्यो पदमा त्यही पदमा आफ्नो पार्टीको चाहिँ मान्छे छैन त्यसमा पनि भोट हालिदिए। सबभन्दा बढी तपाईँको चाहिँ मतपत्र बदर भएको त्यहाँ छ, त्यसलाई देखा त्यसलाई छोडिदिने हो भने, त्यसलाई कटाइदिने हो भने तपाईँको 3% 3.5% भन्दा बढी हुँदैन,
त्यो जानी बदर गराएको
एकदम एकदम, त्यो सचेत मतदाताले गरेको बदर हो। त्यो तपाईँको नजानेर गरेकोलाई पो तपाईँले शिक्षा दिएर हुन्छ त, जानेर बदर गरेकोलाई तपाईँ के शिक्षा दिनुहुन्छ? त्यस कारण सचेत मतदाताले नो भोट जस्तो हो क्या, त्यो त्यसलाई तपाईँको यदि नो भोटको व्यवस्था थियो भनेदेखि अदालतले आदेश गरिसकेका छन् नो भोटको सिस्टमलाई कानुन बनाऊ भनेर, त्यो भएको भए ती मतदाताले त्यहाँ हाल्ने थिए, त्यहाँ हाल्न नपाइसकेपछि चाहिँ यसरी मतपत्र बदर भएको हो। र हामीले भनेको जस्तो या बाहिरबाट देखेको जस्तो बिरु भोटै हाल्न नजानेर बदर भएको होइन, र हामी अनुहार पनि हेर्न सक्छौँ कि, हामी त्यहीँ बस्छौँ र अनुहार पनि हेर्न सक्छौँ, र यो मान्छेले भोट बदर गर्छ गर्दैन भन्ने अड्कल त केही त छ होला नि हामीलाई पनि। त्यस कारणले
हजुर म उता सुबोध प्याकुरेलज्यूको आउँछु। जसरी अब इन्सेक र नेपाल मानवाधिकार सङ्गठनले सँगसँगै यो पर्यवेक्षण गरिरहेको छ, तपाईँको विचारमा के चाहिँ पाइयो कि यो पहिलो चरणको चुनावमा जसरी अबको चुनावमा नहोस् भन्नका लागि के कुराको कमजोरी पाइयो?
होइन, पहिलो चरणको निर्वाचनमा सबभन्दा ठुलो कमजोरी त सुरक्षाकै मामलामा पाइयो, तपाईँ हामीलाई थाहा छ होइन, कालीकोटको घटना थाहा छ, त्यहाँ दोलखाको घटना थाहा छ होइन, गोर्खाको घटना थाहा छ, विभिन्न ठाउँका घटनाहरू, यहाँसम्म कि अब भरतपुरको त निर्वाचनको मत परिणाम चाहिँ नै मतदान के मतगणना मतगणना गर्दाको दुर्दशा हामीले भोगेकै छौँ। त्यसो भएको हुनाले पहिलो समस्या सुरक्षामा रह्यो, सुरक्षाको 3 घेरा 4 घेरा जतिसुकै घेरा होस् त्यो घेराले काम गरेन, सुरक्षाले त्यहाँ काम गर्यो जहाँ जनताको सचेतनाको कारणले सुरक्षाको आवश्यकै थिएन, त्यहाँ चाहिँ मात्रै काम गर्यो, पहिलो समस्या त्यहाँ रह्यो। दोस्रो, मतदाता शिक्षाको मामलामा मतदाताहरूको घर घरमा मतदाता शिक्षा पुगेन, हुन त थुप्रै उम्मेदवार भएको हुनाले सबै उम्मेदवार घर घरै पुगेर आफ्नो मतदातालाई त्यो मतदान गर्न त सिकाए, तर सिकाए कहाँ भन्दाखेरि आफ्नो चिन्हमा मात्रै मत हाल्न सिकाए होइन, सिङ्गे मतपत्रमा भोट हाल्ने तरिका त उनीहरूले सिकाएनन्। तेस्रो कुरो के हो भने राजनीतिक दलहरूले यति ढिलो निर्णय गरे कि निर्वाचन आयोगले पनि अघि अर्यालजीले पनि भन्नुभयो जम्मा जम्मी 9-10 दिन मात्रै समय प्राप्त गर्यो, र निर्वाचन आयोगको दुर्दशा चाहिँ के देखियो भने सरकारले जे गर्यो त्यसैको पछि मात्रै ऊ लागिरह्यो, उसले आफ्नो अडानमा बसेन होइन। उदाहरणको लागि चाहिँ यो निर्वाचन दुई चरणमा भए पनि एउटै निर्वाचन हो, र यो निर्वाचनको बिचमा बजेट जारी गर्नु हुँदैन, सरकारी कार्यक्रम घोषित गर्नु हुँदैन भनेर निर्वाचन आयोगको सबै सदस्य बसेर बैठकमा निर्णय चाहिँ गरे, तर अध्यक्ष लकपकाए, अध्यक्षले चाहिँ होइन संविधानमा भए हुनाले बजेट त निकाल्न दिनुपर्छ, अब कार्यक्रम पनि गर्न दिनुपर्छ भन्ने खालका होइन कुराहरू गरे। र अघिल्ला निर्वाचनमा तपाईँलाई सम्झना होला, ठाउँ ठाउँमा निर्वाचन आयोगले ठुल्ठुलो फ्लेक्समा टाँगेको हुन्थ्यो, ठुल्ठुलो बोर्ड जसमा चाहिँ मतदान गर्ने तौर तरिका बताइएको हुन्थ्यो, अब यसपटक त्यो त भएन। यदि उसँग बजेट थिएन भने, उसँग खर्च गर्ने चाहिने पैसा थिएन भने, उसले सञ्चार जगतलाई चाहिँ आग्रह गरेको भए सित्तै पनि प्रचार गरिदिन्थे, त्यो पनि उसले गरेको देखिएन। त्यसो भएको हुनाले निर्वाचन आयोगको तर्फबाट प्रशस्त कमी कमजोरी देखियो। सजिलो तरिका नेपालमा के छ भने जहिले पनि बजेट भएन भनेर बसिदिन्छन् होइन, अब ढिलो गर्नु परेको हुनाले उसले के गर्यो भने अन्दाज गरेर चुनाव चिन्ह हाल्यो, जस्तो त्यहाँ भएका चुनाव चिन्हमध्ये 20-30-40 चाहिँ चुनाव चिन्हको उम्मेदवारै छैन, तर मतपत्र त त्यसले गर्दा ठुलो भयो होइन। र अरू पनि कुराहरू छ, जस्तो कि 5 किलोमिटरको दूरीमा नबढ्ने गरी मतदान केन्द्र भन्यो उसले। पहाडको 5 किलोमिटर त निकै गाह्रो हुन्छ हिँड्न, मधेसको 5 किलोमिटर जेनतेन एक आध घन्टामा हिँड सकिहाला। यो खालको व्यावहारिक मामिलामा चाहिँ नि निर्वाचन आयोगको कमी कमजोरी देखियो, पार्टीहरूले ढिलो निर्णय गरे, जनताको तर्फबाट कुनै कमी कमजोरी त छैन, तर निर्वाचन अपराध गर्नेहरू उपर कानुनी कारवाहीमा जुन तदारुकता सुरक्षा निकायको वा सरकारको हुनुपर्थ्यो त्यो चाहिँ देखिएन।
इन्द्रप्रसाद अरियालज्यू पनि हुनुहुन्छ,
त्यही कुरालाई अलिकति
जोडौँ। तपाईँको बुझाइ त्यही छ कि अलिक केही फरक
होइन? बुझाइ त हाम्रो कति फरक पर्ने कुरो हो र केही छुट्यो कि भन्ने मात्र कुरा हो। हामी एउटै अभियानमा एकैचोटि एउटै कुरा गरेर नीति लिएर तपाईँको चाहिँ निष्पक्ष धारिलो रहित निर्वाचनका लागि हिँडे मान्छेको चाहिँ फरक पार्ने कुरा के हुन्छ र? तर अब दाइले चाहिँ सुरक्षाको कुरा गर्नुभयो, सुरक्षा पछाडि तपाईँको अर्को पनि समस्या छ, त्यो सुध्रिसकेको छ, त्यो नै हामीले जानकारी गराइदिउँ। यो मतपत्रको चिन्ह र स्वस्तिक छाप, त्यो दुइटा एउटै कलरको निलो कलरको भएको, त्यसले गर्दा पनि विवाद भयो। कसरी विवाद भयो भने मत हाल्ने पनि झुकिने भयो। हेर्नुहोस्, त्यहाँ अहिले तपाईँले सोधेको क्वेसनको उत्तर त्यहाँनिर मात्र छ। त्यति प्राविधिक कुरा पनि निर्वाचन आयोगले विचार गरिदिएन, अनि स्ट्याम्प पनि राम्रोसँग नलाग्ने, अब त्यो सस्तो हो कि के हो, त्यस्तो खालको चाहिँ मैले आफैले मतदान गरेको मतपत्र भाटामा स्ट्याम्प पनि बिहानै फर्स्ट आवरमा गएको छु, लाग्दैन। हेर्नुहोस्, यसो गर्छु लाग्दैन। अनि मान्छेहरूले के गर्ने भने त्यो निलो मतपत्रमा निलो स्ट्याम्प हान्ने देख्दा रहन्छन्, नदेखेपछि डबल हान्ने, एउटा मतपत्र बदल हुने, एउटा आधार त्यही भयो। अनि त्यसपछि तपाईँको पछि काउन्ट हुने बेला पनि त्यही विषय लिएर विवाद हुने होइन, कहिले देखिँदैन छैन भन्छन्, कहिले डबल हुँदा सिङ्गल हो भन्छन्। त्यो त्यो कुरा चाहिँ अहिले रातो स्वस्तिक छाप आउने भयो, त्यसलाई हामीले
रातो मसी प्रयोग हुने भयो,
रातो मसी प्रयोग हुने भयो, त्यसमा हाम्रो पहल चाहिँ सकारात्मकै रह्यो, त्यसलाई हामीले उहाँहरूलाई जानकारी पनि गरायौँ। अर्को सबैभन्दा ठुलो समस्या चाहिँ यो कस्तो भने 22औं शताब्दीतिर लगाइसक्यो, ल भोटिङ मेसिन सेसिन ती कुराहरू छैन, यही मतपत्रमा भोट हाल्ने हो, ल ठिकै छ। तर यो मतगणनाको जुन प्रक्रिया छ नि, यो कहिलेको प्रक्रिया अप्नाएको हो क्या? एक महिनासम्म तपाईँको मतगणना गरिरहेपछि यी जम्मै घटना त हुने भयो त भने मान्छे मोनोटोनस हुन्छ, एग्रेसिभ हुन्छ, त्यो तपाईँ निर्वाचन अधिकृत पनि बौलाइसकेका हुन्छ, सुरक्षाकर्मी बरु यसो पालो पिलो चाहिँ चेन्ज होलान्, तर सुरक्षा प्रमुख तपाईँको चाहिँ त्यो नि बौलाइसकेका हुन्छ, मैले शब्द जे भने पनि भने मतलब मान्छे तपाईँको चाहिँ टोलाइसकेका हुन्छ, त्यतिखेर जे पनि घटना घट्छ र विवाद बढी सिर्जना हुने अवस्था हुन्छ। त्यस कारण हामीले तपाईँको सञ्चार माध्यम मार्फत पनि के भनौँ भने, कम्तीमा तपाईँहरूले पूर्ण सुरक्षा दिएर जहाँ मतदान गरेर लगाउनुहुन्छ त्यो वडाको चाहिँ 4 वडा बुथ छ, एउटा वडामा 3 वडा बुथ छ भने त्यो वडाको काउन्ट चाहिँ त्यही वडामा गराइदिनुहोस् कि त्यति सुरक्षा त दिन सक्नुहुन्छ नि। 2-3 बुथ छ भने त 2-3 बुथको सेक्युरिटी पनि त्यहाँ हुने भयो, प्रतिनिधि पनि त्यहीँ हुने भयो कि त्यो वडाको मान्छे, प्रतिनिधि, राजनीतिक दलका मान्छे चाहिँ मान्छे होइन र एक ठाउँमा पोको पार्नुपर्ने, ती पनि त तपाईँको चाहिँ उही राजनीतिमा लागेका मान्छे हुन् होइन, उही सहजता साथ नागरिक समाजका मान्छे हुन् त्यस्तै हुन्छन्, हाम्रा पर्यवेक्षक त्यहीँ हुन्छन्, त्यसलाई तपाईँको अलिकति विश्वास मानेर सानो इकाइको मान्छे त मान्छे होइन भने त घाँसै खाने भने त नगरिकन त्यही त्यही तत्त्व ठाउँमा गन्दियो भने 1-2 दिनमा त्यसको परिणाम आउला, जसले तपाईँका यी अनावश्यक
तपाईँहरूको त्यो फिडब्याक गयो निर्वाचन आयोग समक्ष
गएछौँ हामी। अलोकतान्त्रिक पद्धति चाहिँ सुरु हुँदैन कि होइन, यो लाजको मर्नु बेइज्जती, यो सुरु हुँदैन। अर्को तपाईँको सबभन्दा ठुलो समस्या मैले त कहाँ देखेँ भने मनोनयन पत्र, उम्मेदवार बिचरा हेर्नु, उम्मेदवार चाहिँ आफ्नो हिसाबले मनोनयन भर्न सक्ने मनोनयन पत्र बनाइदिनु पर्ने चाहिँ त्यो तमसुक जस्तो त्यस्तो खालको मनोनयन पत्र जुन तपाईँको उम्मेदवारले भर्नजानलाई वकिल लिएर जानुपर्ने त्यो खालको मनोनयन पत्र छ, त्यो चाहिँ उहाँहरूले अब सुधार हुन्छ सुधार हुन थाहा छैन, हामीले लेखेर दिएका छौँ होइन, अब एउटै निर्वाचन नसुध्रिने हो कि फेरि, यो त बडो चाहिँ हामी त कानुन पालनामा चाहिँ कर्तव्य पारायण पो छौँ त, फेरि त्यस्ता कुरा नचाहिने कुरा त चाहिने कुरा मात्रै हो हामीले। त्यसपछि परिचय पत्र सहजताको कुरा पनि अलिकति गऱ्यौँ, त्यो पनि समस्या देखिएको थियो, त्यो पनि सहज हुने भयो, त्यस कुरालाई पनि हामीले चाहिँ राखेका थियौँ। त्यस पछाडि गएर हामीलाई अर्को ठुलो समस्या लागेको चाहिँ मतदाता शिक्षाको कुरा भइसक्यो, यो दलहरूको लोकतान्त्रिक पद्धतिमा अलिकति विकास हुनुपर्ने हो कि भन्ने लाग्यो। हाउ टु विन द इलेक्सन मात्र तपाईँको दलहरूको मेन्टालिटी भइदियो भने लोकतान्त्रिक पद्धति, लोकतन्त्र संस्थागत कसरी हुन्छ? नामले मात्र लोकतन्त्र भनेर त भएन नि, त्यसको त आचरण हुनु पऱ्यो, लोकतन्त्रको त नैतिकता हुन्छ नि त, प्रजातन्त्रको त डेमोक्रेसी, मानव अधिकारको त नैतिकता हुन्छ, सबै कुरो कानुनमा लेखेर कानुनमा बाँधेर मात्र त हुँदैन।
त्यसको ज्वलन्त उदाहरण चितवनको वडा नम्बर
19 यसलाई टुङ्गाइदिउँ, त्यसलाई जोडौँ। त्यसपछि गएर चाहिँ एक खालको उम्मेदवारहरूको चाहिँ मतदाताप्रतिको अलिकति अविश्वास जस्तो के, मतदातालाई लोभ लालचमा नपारेसम्म, भ्रम डर त्रासमा नपारेसम्म मैले मत पाउँदिनँ कि भन्ने खालको मेन्टालिटी अहिले पनि जिउँदैछ, जुन मेन्टालिटी चाहिँ उहाँहरूले पनि भोगिआएको पञ्चायतको चुनावमा, त्यही चुनावमा जस्तो अहिले पनि त्यही छँदैछ। कुनै ठाउँमा तपाईँको चाहिँ एउटा उदाहरण दिउँ, धादिङको के अरे रुबी भ्याली गाउँपालिकामा चाहिँ एउटा पर्यवेक्षक पुग्यो, त्यहाँ तपाईँको बुद्धिमान तामाङको उनको प्रभाव क्षेत्र भएको तिन चारवटा गाविस मिलेर त्यो बनेको बनिसकेपछि चाहिँ त्यहाँको उसलाई पर्यवेक्षकलाई तिमी यहाँ किन आएको आउनु पर्दैन भनेर लखडिदियो अघिल्लो दिन भनिदिएपछि मैले पनि थाहा पाएँ, हाम्रो कुरा पनि भयो, मैले त्यहाँको एकजनालाई फोन गरेर सोधेँ, सोधिसकेपछि तपाईँ उसले के होइन हाम्रोमा चुनावमा केही हुँदै हुन्न, जाओ त्यो परेपछि किन आउनु पर्यो, बेकारमा चुनावमा हुने नै केही छैन, ल बुझ्नुहोस् है निर्वाचन अहिलेसम्म त्यो मेन्टालिटीबाट पल्तिर गएको छैन।
तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको तरङ्गसँगै बैतडीको रेडियो स्वागत 103.6 मेगाहर्जमा कार्यक्रम फेस टू फेस सुनिरहनु भएको छ। आजको फेस टू फेसमा हामीसँग हुनुहुन्छ मानव अधिकार कर्मी तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल र नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्र प्रसाद रियाल। उहाँसँगको कुराकानी अझै बाँकी छ, तपाईँ कतै नजानुहोला, अहिले पालो भएको छ ब्रेकको। ब्रेकपछि स्वागत छ, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ मानव अधिकार कर्मी तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल र नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्र प्रसाद रियाल। के हुनेवाला छैन भने त पर्यवेक्षण गर्नु दिनु पर्यो नि त।
भनेको के हो भने हाम्रा निर्वाचन भनेको हाम्रा ढङ्गले हुन्छन्, किनभने उनीहरू कहाँ तपाईँको सबै मतदाताको नाम हेर्ने, त्यसै 70-75-80% चाहिँ तपाईँको त्यहाँ आफूले भोट हाल्ने, त्यहाँ सबै कुरो मिलाउने गर्ने, त्यो पुरानो चलन हो, आजका मितिसम्म त्यहाँ त्यो तोडिया छैन। त्यस कारणले उम्मेदवारहरूले मतदाताप्रति चाहिँ अलि अविश्वास के जस्तो आफूले भनेर दिन्छन् भन्ने बुद्धिमा उहाँहरू आजसम्म नै हुनुहुन्न, र त्यो चाहिँ लोकतन्त्रको विरुद्ध भन्ने पनि छैन। होइन भने त तपाईँको सारा पार्टीले ज्यान फालेर करोडौँ रुपियाँ खर्च गरेर ढ्वाङ फुकेर तपाईँको फ्लेक्स राखेर गरेको निर्वाचनको चाहिँ प्रचार, र तपाईँको काठमाडौँमा उठेका साझा पार्टीको त्यो के अरे विवेकशील पार्टीको मान्छेले फेसबुकमा लेखेका भरमा ल्याएको भोट होइन, त्यो भोट तपाईँको नेपाली काङ्ग्रेसको उम्मेदवारले भन्दा त्यो विवेकशील नेपालीकोले आधाभन्दा बढी ल्याएको छ। ल भन्नुहोस्, भनेपछि मान्छेलाई प्रचारले मात्र हुँदैन भन्ने सद्बुद्धि पनि राजनीतिक दललाई अलिअलि देखाउनु पर्ने भयो, दिनुपर्ने भयो। त्यो कुरा चाहिँ अब विस्तारमा यही पटक मात्रले त नहुने भयो, त्यही पनि हामी उहाँहरूलाई डुली गएपछि एकचोटि चाहिँ सबैलाई एकचोटि अनुरोध चाहिँ गरौँ होइन, गएर त्यो चाहिँ गर्नुपर्ने अवस्था त्यो रह्यो। अहिले चितवनको कुरा उठाउनु भयो, नैतिकताको कुरा त्यहीँनिर समस्या छ।
हजुर,
कानुनमा हेर्दाखेरि म कानुनको विद्यार्थी होइन, अनि कानुनको विद्यार्थी स्थानीय तह निर्वाचन ऐन 2072 बन्यो, 2072 चाहिँ दफा 49-50 दुईवटा दफा छ, कति सजिलो छ भने यसरी बेइमान गरेर आफ्नो पार्टीले हार्न लायो, हार्न लगाइसकेपछि आफैले मतपत्र च्याचुत पारेर चुनाव गराउनलाई पहिला कानुन पढेर मतपत्र च्यात्ने मान्छे गएको हो कि भन्ने पो लाग्यो मलाई त। पहिला कानुन पढ्यो किन, कानुनले त्यति प्रोटेक्सन गर्छ, निर्वाचन आयोगलाई जानकारी दिनुपर्छ, निर्वाचन आयोगलाई जानकारी दिएपछि उसले चाहिँ तपाईँको के अरे छानबिन गर्छ अरे, तर छानबिन गरेपछि छानबिनको निचोडसँग उसले राख्दैन त्यो कानुनले अर्थ, छानबिन गरेपछि पुरो मतदान गर्ने चाहिँ मिति तोकिन्छ भन्छ क्या। निर्वाचन अधिकृतले चाहिँ निर्वाचन आयोगलाई जानकारी दिएर मतगणना स्थगित गर्छ, स्थगित गरिसकेपछि उसले के गर्छ, निर्वाचन आयोगले छानबिन गर्छ, छानबिन गरिसकेपछि चाहिँ मतदान अधिकृतले शब्द मतदान अधिकृतले चाहिँ अर्को निर्वाचन घोषणा गर्छ भन्छ कानुनले। तर नैतिकताको आधारमा नैतिकता कसीमा लोकतन्त्रको कसीमा उभिँदाखेरि एउटा उम्मेदवार जसका चाहिँ एजेन्टहरूले तपाईँको चाहिँ निर्वाचनको मतगणना हुँदाहुँदैको अवस्थामा उनैको त क्लियर छ, अदालतले तपाईँको चाहिँ 1,00,000 धरोटीमा छोडिसकेपछि नेकपा माओवादी केन्द्रका मान्छेहरूले गरेको भन्ने कुरो 1,00,000 धरोटीमा छोडेको भनेको चाहिँ उन्मुक्ति होइन, फेरि आम मान्छेलाई के भ्रम हुन्छ, त्यो उन्मुक्ति होइन, यसले अपराध गरेको होइन भन्न सकिएन, त्यस कारण 1,00,000 रुपियाँ धरोटी भनेर मुलुकेन अवम 118 नम्बर बमोजिम चाहिँ धरोटी लिने हो त्यो होइन। त्यस हिसाबले गर्दाखेरि एउटा त मुद्दाको प्रक्रियामा तत्काल होइन भन्ने देख्न सकिएन भनिसकेपछि तत्कालका लागि तिमी चाहिँ त्यसमा दोषी छौ भनिसक्यो, अब त्यही पार्टीले तपाईँ के गर्छ, मतपत्र च्यात्छ, कानुन तपाईँको यस्तो छ भनेपछि त्यसलाई अलिकति राजनैतिक दलहरूले नैतिकता कसीमा पनि राखेर चाहिँ काम गर्नुपर्ने हो, किनभने बुढी मरी भन्दा काल पल्क्यो भन्ने कुरा हुन्छ, भोलि ऊभन्दा अर्को बलियो आयो।
हजुर, म त्यही सोध्दै थिएँ, यतापट्टि इन्सेकका अध्यक्षजी हुनुहुन्छ, तपाईँ कहाँ हुनुहुन्छ, जसरी यो प्रथा जुन दलले हार्न थाल्यो उसले यसरी मतपत्र च्यात्दै जान्छ र फेरि पुनः मतदान गर्दै जाने हो भने त्यो त नजिर बन्दै जाला, त्यो त्यो कतिको लोकतान्त्रिक हो।
मैले चाहिँ यसलाई कसरी हेर्छु भने हामी यहाँ बसेका छौँ 3-4 जना, यदि हामी तपाईँको बिचमा कुटाकुट गऱ्यौँ भने त्यो के हुन्छ, सञ्चार कानुनको उल्लङ्घन हुन्छ कि फौजदारी अपराध हुन्छ? मेरो नजरमा फौजदारी अपराध हुन्छ। त्यसो भएको हुनाले निर्वाचन ऐनले के भन्छ भन्दा पनि त्यो फौजदारी अपराध गम्भीर अपराध गरेको आधारमा पनि कारवाही गर्न सकिन्थ्यो होला भन्छु के म चाहिँ यसलाई, यो मामिलालाई र यसमा चाहिँ नि सचेतनाको कुरा हो. यदि दलकै मान्छेहरू यसरी अराजक भइदिए भने लोकतन्त्र कसरी अगाडि बढ्छ र बढ्नै सक्दैन. र तपाईँले भने बिल्कुल ठिक हो नि. अब भोलिबाट जति पनि चुनाव हुनेछ अर्को चरणको, जो जो मान्छेले अब चुनावमा हार्छु भन्ने लाग्यो अथवा यहाँ त के छ भने मतदाताहरूले फलानो वडा चाहिँ मेरो भनेर चाहिँ भागभन्डा पनि गरेका हुन्छन्, अब आफूले मेरो भनेर घोषणा गरेको वडामा कम भोट आयो भने झ्याप्पै मतपत्र च्यातियो, फेरि अर्कोचोटि गएर त थर्काउन पाइयो नि त. तँलाई
यति फर्काउनै परेन, त्यो च्यातिसकेपछि त्यसको सकियो के
सकियो. अर्को
त सिधा दियो,
अब अर्को मतदान हुने भयो. अर्को मतदानमा त अब धेरैवटातिरबाट फुर्सद मिलिसकेको हुनाले अझ बढी मेहनत गर्ने अथवा धम्की त्रास गर्ने.
त्यहाँ एउटा गजबको अनलाइनहरूमा म पढिरहेको थिएँ, यहाँले पढ्नु पाउनुभयो कि पाउनु भएन. त्यहाँ अब कङ्ग्रेसको उम्मेदवारहरू पहिलो यो मतगणनामा लिडिङमा छ र अब उनीहरूलाई छोडिदिने, सबै वडामा उनीहरूलाई छोडिदिने र त्यहाँको सबै कङ्ग्रेसले अब माओवादीको उम्मेदवारलाई भोटिङ गर्ने भनेर हिजो कङ्ग्रेस र माओवादीको संयुक्त बैठकले निर्णय नै गरेका छ भनेर अनलाइनहरूमा पत्रपत्रिकाहरूमा समाचार आएको छ. यसले कतातिर लगिरहेको छ कि अब?
अब त्यो त्यही हो, अब अतिरिक्त बल गर्नु पऱ्यो नि त. अहिलेसम्मको निर्वाचनको परिणाम हेर्दाखेरि यो गठबन्धनलाई, कङ्ग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई के लाग्यो भने अब हामी जित्दैनौँ भन्ने लाग्यो. जित्दैनौँ भन्ने लागिसकेपछि त जित्ने गरी हिजोको गठबन्धनलाई अझ बलियो पार्नु पऱ्यो. त्यसै अनुसार उहाँहरूले निर्णय गर्नुभएको होला. अब चितवनका जनता चेतनशील नै छन्, हिजोको व्यवहार र हिजोको गठबन्धनप्रतिको उनीहरूको जे जस्तो मनोभावना होला त्यसै अनुसार भोलि मतदान होला भन्ने तपाईँ हामीले त आशा गर्नुभएको, अरू के गर्न सक्छौँ.
अनि अर्को कुरा, निर्वाचन आयोगको जुन निर्णय आयो त्यसमा तपाईँको भनाइ के हुन्छ? त्यो ठिकै निर्णय थियो.
हेर्नुहोस् के छ भने, नेपालको न्यायिक प्रणालीको बारेमा हाम्रो संविधानले पनि कोट गरेको छ कि नेपालको संविधान कानुन अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा गर्ने भनेर. यो कानुन भन्ने कुरा चाहिँ नि कागजमा के लेखा छ, कुन अक्षरको कुन शब्दको के व्याख्या मात्रै भनेर हुँदैन, त्यसको मर्ममा जानुपर्छ होइन. त्यही मर्ममा जानुपर्ने भएको हुनाले त तपाईँको संवैधानिक अदालतको पनि प्रावधान राखिया छ. सर्वोच्च अदालतले कतिपय बेलामा अन्तर्राष्ट्रिय कानुनको आधारमा नजिरै बस्ने गरी फैसला पनि गरेका छ. यो त सामान्य कुरा के हो भने, अब योभन्दा अगाडि पनि त ठाउँ ठाउँमा मतगणनाको बेलामा चाहिँ नि झैझगडा भएकै छ नि, तर त्यति बेला मतगणना त रोकिया छैन नि त. त्यसमा त ठ्याक्कै मतगणनै रोकिदिए होइन. त्यसमाथि चाहिँ नि त्यहाँको प्रमुख निर्वाचन आयुक्तले मतदान स्थल कब्जा भयो भन्छन्, प्रहरीले के भन्छ भने त्यहाँ बदमासी गर्नेलाई मैले समातिसकेँ भन्छ, भनेपछि त्यो त कब्जा भएको त भएन नि त. त्यस कारण यो आधारहरू जुन लिएको थिए त्यो विवादास्पद छ. यो विषयलाई लिएर सर्वोच्च अदालतमा आज मुद्दा पनि परिसकेका छ. अब यो विषय त एक हिसाबले सब जुडिस पनि भइसक्यो, तर आशा गरौँ न्यायपूर्ण फैसला अदालतले पनि देला र आम मतदाताले पनि न्याय गरिदेलान्.
हजुर, अब अलिकता आचार संहिताको कुरा गरौँ. जसरी अब आचार संहिता त एउटा जारी गरेको छ निर्वाचन आयोगले, तर त्यसमा तोकिएको खर्च, त्यसमा तोकिएका मापदण्डहरू, त्यसमा प्रयोग हुने सवारी साधनहरू आचार संहिता अनुसार भएका छन् कि धेरै उजुरी पनि किन पर्दैनन् होला? हजुर कहाँ नै आएँ म. हजुर
म कहाँ?
हजुर
होइन, आचार संहिताको उल्लङ्घन यस्तो छ, एक त आचार संहिता यति कठोर बनाउनु हुँदैन कि त्यो लागु नै हुन गाह्रो होस् होइन. जस्तो कसैले आफ्नो निजी मोटरमा आफ्नो पार्टीको अथवा आफ्नो चुनाव चिन्हको झन्डा लिएर हिँड्छ भने त्यसलाई लिएर धेरै टाउको दुखाउनु हुँदैन. सार्वजनिक यातायातमा चाहिँ पटक्कै त्यसो गर्नु हुँदैन, किनभने सार्वजनिक यातायातमा त सबै खालको मन भएका मान्छेहरू चढ्ने गर्छन् होइन. अब खर्चको हिसाबले कडी कडाउनै गरेको छ, सवारी साधनहरूको पनि सङ्ख्याहरू तोकिएको छ. अब यसपल्ट चाहिँ नि भित्ताहरूमा चाहिँ नि भित्ते लेखन गर्न पाइन्न, पोस्टरहरू छाप्न पाइन्न, ह्यान्डविल मात्रै बाँड्न पाइन्छ, त्यो पनि छ. तर अब अहिलेको स्थिति के छ भने, अहिले त कस्तो भने दोधार खालको स्थिति छ. वास्तविक कानुनको नजरले हेर्नुहुन्छ भने वैशाख 18 गते जारी भयो आचार संहिता, वैशाख 18 गतेदेखि लिएर निर्वाचन सम्पन्न नहुन्जेल, भनौँ न अहिलेको हिसाबले भन्ने हो भने आषाढ 14 गतेसम्मलाई नै यो आचार संहिता लागू भइ नै सक्यो. तर अब सबैलाई लाग्छ नि त, अहिले त चुनाव त धेरै बाँकी छ, मनोनयन पत्रै दर्ता भएको छैन. मनोनयन पत्र दर्ता गरेपछि न उम्मेदवार चिनिन्छ, अनि उम्मेदवार चिनेपछि अनि भन्न सकिन्छ कि तिम्रो मामिलामा यो चाहिँ आचार संहिता उल्लङ्घन भयो भनेर. एक हिसाबले यो त जिरो पिरियड जस्तो भएको छ के. कानुनको हिसाबले आचार संहिता लागू हुने बेला हो, भइ नै रहेछ. तर व्यवहारको हिसाबले आचार संहिता कतै पनि छैन त्यो खालको स्थिति
हजुर जसरी निर्वाचन आयोगले तोकेको खर्च महानगरपालिकाको मेयरका लागि 5.5 लाख नगरपालिका उपमहानगरपालिकाका लागि त्यही 4.5 लाख अनि 3.5 लाख गाविस अध्यक्षका लागि भनेर त्यति मात्रै खर्च हुन्छ होला अथवा किन यदि त्योभन्दा बढी खर्च हुन्छ भने किन त्यो आधारमा उजुरी पर्दैन
अहिलेको कन्टेन्समा त त्यो पनि अव्यवहारिक छ एउटा महानगरपालिका भनेको तपाईँको चाहिँ ल चितवनको महानगरपालिका कुरा गर्नु भन्छ नि दुईवटा क्षेत्र र अझ समथिङ होइन दुईवटा क्षेत्र पुरा र त्यस पछाडि अझ समथिङ केही क्षेत्र त्यतिमा चुनाव लड्ने मान्छेले 5.5 लाख रुपियाँमा अहिलेको जमाना चुनाव लड्दैन भन्ने कुरो कल्पना गर्नुपर्ने नसक्ने त्यो त तपाईँको कोड अफ कन्डक्ट बनाउनेकै दुःखदायी मनोवृत्ति हो त्यहाँमाथि पनि तपाईँको त्यो त बनायो कानुन भइसक्यो एउटा कुरा हो तर हामी अभियन्ताकर्ताले कानुनका बारेमा पनि बोल्छौँ हेर्नुहोस् होइन नबोल्ने होइन अब त्यो भइसक्यो त्यसलाई त्यसको उजुरी सुन्ने लेख्ने मात्र काम हो कार्यान्वयन पक्ष चाहिँ फितलो छ हामी कहाँ जति गफ गरे पनि र हरेक कुराको यो हामीले जति गफ गरेका छौँ अहिले तपाईँसँग कुरा गरेका छौँ यसको समस्या आएको भनेको कार्यान्वयन पक्ष फितलो भएरै सबै समस्या आएको यो विषयमा पनि सामान्यतया चाहिँ उजुरी पर्ने गरेको छैन कसै कसैले खर्चको चाहिँ लेखाजोखा गर्ने हो हेर्नुहोस् तर व्यक्तिगत रूपमा गरेर खर्चको लेखाजोखा कुन हिसाबले गर्छन् म त त्यो पनि धेरै विश्वास लाग्यो मान्दिनँ हेर्नु होइन उनीहरूले तर हामीले ओपनली देखाएको छौँ खर्च कति हुन्छ भन्ने कुरो क्यासमा हामीलाई यति पैसा खर्च भयो होला भन्ने कुरो होइन है उसले चाहिँ प्रचार गर्दाखेरि गाडी चलाएको हालेको तेल गाडी भाडा लिएको कुरो कार्यकर्ता हिँडेका कुरा कार्यकर्ता दाल भात खाएको कुरा झन्डा बनाएको कुरा ह्यान्डबिल बनाएको कुरा ती सबै गर्नु भने झन्डा पनि बनाउनु पुग्दैन त्यति पैसाले होइन हामीले तपाईँको सार्वजनिक मिडिया मार्फत भनेका छौँ यदि कारवाही गर्ने निकाय सक्षम छ भने प्रत्येक तपाईँको चाहिँ उम्मेदवारलाई समातेर थुन्यो भने त्यो कानुन अन्तर्गत ऊ चाहिँ दण्डित हुनुपर्ने अवस्था छ किनभने त्यो पैसाले झन्डा पनि बनाउन पुग्छ
हजारौँ टी सर्टहरू बाँडेका छन् यहाँले भने जस्तै हजारौँ झन्डाहरू छन् यो
त उजुरी परेपछि मात्र कारवाही गर्ने काम होइन निर्वाचन अधिकृतको प्रमुख निर्वाचन अधिकृतको काम चाहिँ उजुरी नपर्दाखेरि पनि ऊ रेगुलेट गर्ने अर्गनाइजेसन हो उजुरी पनि पर्ला आफ्नो ठाउँमा छ तर उजुरी किन परेन भने यो कोड अफ कन्डक्टै व्यवहारिक छैन व्यवहारिक नभएका कारणले चाहिँ पिपुललाई पनि के लाग्छ भने गरिहाल्छ नि अलिअलि माहौल सावल हुन्छ के हुन्छ यो व्यवहारिक छैन भन्ने हिसाबले तपाईँको त्यो उजुरी पनि नगरेका हुन्
अनि फेरि के छ भने यसमा कसरी सोचे भने नि उनीहरूले दलको मात्रै आँखाले सोच्यो के प्रमुख उपप्रमुखको मात्रै होइन वडाध्यक्ष सदस्य सबैले त एउटै कामको लागि खर्च गर्छन् अब मेयरलाई नै 5 लाख भन्यो होला उपमेयरलाई केही लाख फेरि अध्यक्षलाई केही लाख गर्दाखेरि त सबैतिर प्रचारलाई खर्च पुग्छ भनेर जोडे तर त्यस्तो त हुँदैन नि कुनै उम्मेदवार त एकल पनि हुन्छ त्यस कारण यो चाहिँ बिल्कुल अव्यावहारिक छ वास्तवमा
हजुर अब अलिकता यहाँले अघि भने जस्तै यो जुन प्रचारमा गरिने खर्च र सामाजिक सञ्जालको प्रयोगको कुरा गर्नुभयो रन्जु दर्शना र अनि साझा पार्टीको कुरा त्यो अहिलेको प्रचार शैली धेरै कम खर्च गरेर एउटा मैले पनि पढ्न पाएको थिएँ 31 लाख रुपियाँ उठायो विवेकशीलले
2 लाख
मात्र खर्च गर्यो 29 लाख रुपियाँ आफ्नो खातामा जम्मा गरेका छ अब त्यो प्रणाली एकातिर छ एकातिर मैले चुनाव लड्नुपर्छ मैले जति पनि पैसा व्यापारीबाट अर्कोबाट उठाएर पुरा खर्च गर्नुपर्छ भनेर करोडौँ पनि खर्च भएका छन् यसलाई चाहिँ अब सुनिरहनु भएका श्रोताहरू उम्मेदवारहरूलाई चाहिँ कसरी यो खर्च कन्ट्रोल गर्नुपर्ला अथवा के चाहिँ गर्नुपर्ला
के पहिले त उम्मेदवारहरूले के बुझ्नु पर्यो भने यसपटकको चुनावमा 20 लाखभन्दा बढी तन्नेरीहरू भाग लिँदैछन् पहिलोचोटि ती तन्नेरीहरू कोही पनि बिक्नेवाला छैनन् ती सबै तन्नेरीहरू सञ्चारसँग सूचना सामग्रीसँग बिल्कुल नजिक रहेर आफ्नो जीवन बिताइरहेका तन्नेरी हुन् त्यसो भएको हुनाले उनीहरू समक्ष पुग्नको लागि तपाईँको विकास योजना त एउटा एनिमेटेड सफ्टवेयर बनाउने होइन त्यसका सम्भावनाहरूको बारेमा उल्लेख गर्ने फेसबुक ट्विटर फ्लिकर अनेक छन् त अचल त त्यतातिर खर्च गर्ने त्यतातिर प्रयोग गर्ने बरु
थोरै खर्च
भयो एकैचोटि त्यो त्यस्ता उपायहरू अवलम्बन गर्ने हो भने त लाखौँ कहाँ पुगिन्छ त्यस्तै अब एफएम स्टेसनहरू जाँदै छन् लोकल टेलिभिजन पनि छन् त्यहाँ पनि कुरो गर्ने प्रचार गर्ने बौद्धिक कुरा गर्ने र यी तन्नेरीहरू भनेको उनीहरू चाहिँ विचार निर्माता हुन् के ओपिनियन बिल्डर हुन् तिनीहरू मार्फत जाने एक दोस्रो आम नागरिक समक्ष अब उम्मेदवारले त भन्न सक्दैन तपाईँ हामी नागरिक समाजका मान्छेहरूले सञ्चार जगतले खुला खुलस्त अपिल गरिदिनुपर्छ कि तपाईँहरू चाहिँ नि मतदातालाई दुःख दिने काम नगर्नुहोस् यदि तपाईँले उम्मेदवारलाई दुःख दिनुभयो भने त्यो तपाईँको लागि उसले गरेको जुन लगानी हुन्छ पहिलो कुरो कुनै टोलमा खर्च गर्यो भने अर्को टोलले कल्पना गर्छ मौका पनि त गर्नु पऱ्यो भनेर फेरि अर्काले गरेका खर्च अर्काको आम्दानी त जहिले पनि ठुलो देख्छन् मान्छेले. कतै 10,000 खर्च गरेछ भने 1,00,000 गऱ्यो भनेर लगाइदिन्छन्. अनि टोलै पछि पैसा बाँडेर हिँडेको उम्मेदवारले जित्यो भने त्यो गरेको लगानी त असुल्नु पर्ला नि. अनि पैसामा बिकेर आफूले मतदान गरेको कुनै उम्मेदवार छ जसले जित्यो भने त्यो उम्मेदवारका भोलि आफ्नो समस्या लिएर जाँदा त्यसले तपाईँको समस्या नसुन्न पनि त सक्छ नि त. किनभने उसको लागि त मतदाता त खरिद गरिएको माल भयो. त्यसो भएको हुनाले मतदाता सचेत हुनु पर्यो, उम्मेदवारहरूले पनि सचेतन तवरले काम गर्नु पर्यो, र सिङ्गो नागरिक समाज र सञ्चार जगतले पनि एउटा सुन्दर संस्कृति निर्माण गर्ने बेला हो नि. होइन, दसैँको बेलामा भगवतीको हामी पूजा गर्छौँ किनभने त्यति बेला काली पूजा गर्ने चलन हो. त्यस्तै यो चुनावको बेलामा चाहिँ नि नयाँ संस्कृति, नयाँ संस्कार, असल चालचलनलाई स्थापित गर्ने यो अवसर पनि हो. यसमा लुछाचुडी गरेर त्यसलाई भन्दा मैले जित्छु, त्यसले किन्या भन्दा म बढी किन्छु भन्ने प्रतिस्पर्धामा उम्मेदवारहरू कोही पनि उत्रिनु हुँदैन.
तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको तरङ्गसँगै बैतडीको रेडियो स्वागत 103.6 मेगाहर्जमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ. आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ मानव अधिकार कर्मी तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल र नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्र प्रसाद रियाल. उहाँसँगको कुराकानी अझै बाँकी छ, तपाईँ कतै नजानुहोला. अहिले पालो भएको छ ब्रेकको. ब्रेकपछि स्वागत छ. तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ. आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ मानव अधिकार कर्मी तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल र नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्र प्रसाद रियाल.
हजुर, यतापट्टि इन्द्र प्रसाद रियालज्यूको आउँछु. जसरी आजभन्दा एक दशक दुई दशक अगाडिका चुनाव र अनि अहिलेको चुनावको प्रचार शैली, प्याकुरेल सरले भने जस्तै अलिक चेन्ज छ. यङ्गस्टरहरू आए, उनीहरू सूचना प्रविधिसँग नजिक भए र त्यो कम खर्चिलो धारमा जान थाल्या हो भन्न मिल्छ.
केही हदमा चाहिँ चेन्ज भएको देखिया छ, तर अब नयाँ नेतृत्व चाहिँ उत्पादन भएका रहन्छन् हामी कहाँ. तपाईँको यो 20 वर्ष अगाडि जसले तपाईँको लोकल इलेक्सनमा सहभागी हुन चाहन्थे जो उम्मेदवारले जुन पार्टीको कुनै पनि पार्टीकाले ती मान्छेहरू तिनै मान्छे छन्
अहिले दोहोरिएका.
हिजो उपमेयर भएका आज मेयर भएका छन्, हिजो गाविस अध्यक्ष भएका तपाईँको आज गाउँपालिका अध्यक्ष भएका छन्, हिजो सांसद भएका आज तपाईँको नगरपालिका अध्यक्ष भएका छन्. त्यस हिसाबले उनीहरूको चाहिँ मनोवृत्ति यथास्थानमै रहँदो रहेछ. एउटा चाहिँ उनीहरूमा लोकतान्त्रिक पद्धति चरित्र भनेको के हो भनेर खासै बुझिरहने, आफ्ना कुराहरूले मतदातालाई आकर्षित गर्ने हो, मैले अन्य कुरा अन्य चाहिँ आर्थिक लोभ प्रलोभन देखाउने होइन भन्ने कुरोको सचेतना पनि उहाँहरूमा हुँदो रहन्छ. किनभने एउटा छाप उहाँहरूमा परेको छ, इलेक्सनमा पैसा खर्च गरिएन भने, पैसा खर्च भनेर हामीले कुनै उम्मेदवारलाई दोष लाएर तिमीले खाममा हालेर पैसा बाँड्छौ भन्न खोजेको होइन, तर इलेक्सनमा तपाईँको हामी आफू पनि चाहिँ राजनीतिभन्दा धेरै पलतिरको प्राणी पनि होइन, त्यो विभिन्न बहानामा पैसा खर्च हुन्छ र त्यो पद्धति चाहिँ बाँकी नै छ हेर्नुहोस्. तर केही हदमा चाहिँ यङ स्टारहरूले अलिकति त्यसलाई चेन्ज गर्न खोजेको जस्तो देखिन्छ. कम्ती भने सामाजिक सञ्जालहरूको प्रचार प्रसारले पनि उनीहरूलाई अलिकति मैले गराएको छु है भन्ने सन्तुष्टि पनि हुन्छ नि. फेरि त्यो अलिक तपाईँले भने ठिकै पनि हो.
रञ्जु दर्शनाले एउटा इन्टरभ्यूमा सुनेको थिएँ, मैले कुनै पनि मतदाताको घरमा जान पाएन, एउटा पनि मैले घर दलो पाएन. म चोकमा गएँ, म गल्लीमा गएँ र मैले माइकबाट मलाई भोट दिनुहोस् भनेर मागेँ. उनको झन्डा झन्डै 23-24 हजार मत आएको छ. अब मेरो घरमा उम्मेदवार नै आएन, मैले किन मत दिने भन्ने खालको एउटा सोच मतदातामा पनि छ. र मैले घर दैलो गरेन मेरो वडाभरि अथवा मेरो नगरपालिका गाउँपालिकाभरि भने मैले भोट कम पाउँछु भन्ने खालका उम्मेदवारहरूलाई यसरी पनि भोट पाइँदो रहेछ. यहाँहरूको फिडब्याक चाहिँ के हुन्छ?
होइन, हामीले त तपाईँको बार बार के भन्ने गरेका छौँ भने उम्मेदवारहरूलाई, तपाईँहरू एउटा राजनैतिक दलको या स्वतन्त्र उम्मेदवार हुनुहुन्छ, यो व्यवस्था के हो पहिला त्यो बुझ्नुहोस्. यो लोकतन्त्र हो, यो गणतन्त्र हो. लोकतान्त्रिक पद्धति भनेको के हो भने तपाईँले कसैलाई चाहिँ दुई नम्बरको ट्र्याक अप्नाएर भोट माग्ने या भोट लिने काम त्यसलाई लोकतन्त्र भनिँदैन. लोकतन्त्रमा तपाईँको सहज रूपमा उसको चाहिँ कार्ययोजना मन पराएर, उसको नारा मन पराएर, उसको सिद्धान्त मन पराएर चाहिँ लोकतन्त्रमा पिपुलले भोट दिने हो. त्यो भोट दिँदाखेरि तपाईँको चाहिँ पिपुलले दिन खोजेको मान्छेभन्दा बाहेकको मान्छेलाई भोट पऱ्यो भने त्यो लोकतन्त्र होइन. फेरि त्यो तपाईँको चाहिँ जसले रिप्रेजेन्ट गरोस् भनेर पिपुलले चाहन्छ त्यो पिपुललाई तपाईँको बलजफत हुनु पर्दैन. अनावश्यक प्रलोभनमा पार्ने, अनावश्यक भ्रममा पार्ने लोभ लालचमा पार्ने तर्साउने ती कुनै पनि कारणले उसले चाहेको या उसले यसको विकास गर्छ यो मेरो असल चाहिँ प्रतिनिधि हुनसक्छ यसले हामीलाई चाहिँ जनतालाई चाहिँ वेलफेयर स्टेटको अवधारणा अनुसार काम गर्न सक्छ भन्ने लागेको मान्छेभन्दा बाहेक मान्छेले भोट पायो भने त्यो अलोकतान्त्रिक चरित्र हो त्यो चरित्र चाहिँ लोकतान्त्रिक पद्धतिमा लागेका पार्टीहरूले लागेका व्यक्तिहरूले लोकतान्त्रिक आन्दोलनमा मुभमेन्टमा लागेका मान्छेहरूले त्यो अलोकतान्त्रिक चरित्र अप्नाउनु हुँदैन भन्ने पहिलो ज्ञान त उहाँहरूमै हुनु पऱ्यो त्यो त तपाईँको उहाँहरूको ड्युटी हो त्यो हुँदाहुँदै पनि चाहिँ त्यो पद्धति अप्नाउन उहाँहरू त्यति धेरै सहज चाहिँ हुनुहुन्न त्यो कुरा बुझाउनका लागि हामीले बार बार भन्ने गरेका छौँ र त्यो कुरो चाहिँ हामीले निर्वाचनमा विकसित देशको निर्वाचनको जस्तो इजी एकदम सामान्य हिसाबले मेरो यो ड्युटी हो भनेर नागरिकले सम्झिने मत हाल्ने काम मेरो ड्युटी हो भन्ने अनि उम्मेदवारले के गर्ने मेरो काम उम्मेदवार हुने हो म उम्मेदवार भएको सबलाई थाहा छ होइन म यो यस मेरो आइडियोलोजी यो हो मेरो कार्ययोजना यो हो यसमा पिपुलले मलाई चाहिँ पत्यायो भने भोट दिन्छन् होइन भने दिँदैनन् म मलाई सुधार गर्छु भन्ने मनोभावना जुन दिनसम्म डेभलप हुँदैन त्यो दिनसम्म लोकतन्त्र संस्थागत हुनै सक्दैन लोकतन्त्रको संस्थागत भनेको कुनै कागजी संस्थागत होइन लोकतन्त्र भनेको नैतिकता हो लोकतन्त्र भनेको तपाईँको आचरण हो व्यवहारमा हो जब व्यवहार आचरण नैतिकता चाहिँ राख्दैनौँ हामी होइन अनैतिक काम गर्छौँ आचरण व्यवहारमा तपाईँको दुरुपयोग गर्छौँ दुराचार गर्छौँ अनि भन्न शब्दमा लोकतन्त्र भन्दाखेरि अनि अहिलेको जस्तो असन्तुष्टि खचपत त्यहीँबाट आउने हो
हजुर यता प्याकेट सरकार आउँछु जसरी यो एउटा महानगरकै कुरा गर्ने हो भनेपछि महानगरको बासिन्दाले वैकल्पिक राजनीति अलिकता लामो समयदेखि चुनावमा होमिएका दलहरूभन्दा फरकलाई अलिकता बढ्ता रुचाए जस्तो छ रुझान अलिक त्यतातिर आइरहेको हो अहिले
रुझान आउँदैछ त्यसलाई सबै उम्मेदवारहरूले सबै पार्टीहरूले राम्ररी बुझ्नुपर्छ किनभने यसपछिका चुनावहरू पनि त बाँकी छन् र अघि तपाईँले भनेको प्रश्नमा म अलिकति के थप्दछु भने जस्तो यदि कसैले त्यस त्यतिकै रामरमिता गर्न भोज गर्यो लावा खान भन्यो भने तपाईँले विचार गर्नुहोस् त्यहाँ चाहिँ तछाड मछाड गरेर भोज खान जान्छन् मान्छे त्यहाँ अनुशासनै हुँदैन भ्यासम्म बढी पनि खान्छन् फोहोर पनि गर्छन् तर तिनै मान्छेहरू मन्दिरमा जाँदाखेरि होइन पुजारीले चाहिँ नि प्रसाद ल्याऊ है पालै पिलो भन्यो भने लाइन लागेर लिन्छन् झगडा नगरी लिन्छन् भलाआदमी भएर लिन्छन् यो भएको त्यही हो स्थानीय तहको स्थानीय सरकारको महत्त्व मतदाताले राम्ररी बुझ्यो भने उसले लोभ लालचमा फस्दैन उसले हाम्रोभन्दा राम्रो मान्छे खोज्छ तर मतदाताले त उम्मेदवारले त बताउन सक्नु पऱ्यो नि मतदातालाई किन यो चुनाव जरुरी छ यो चुनाव मार्फत आउने उम्मेदवारहरूले तपाईँको जीवनमा के गर्न सक्छन् व्यक्ति सम्पन्न भयो भने समाज समृद्ध हुन्छ एउटा मात्रै मान्छे धनी भएर त समाज समृद्ध हुँदैन एउटा धनीले त के गर्छ र वरपरका गरिबले फेरि खाइदिन्छन् उसलाई होइन त्यस्तै विकासका योजनाहरू यसभन्दा अगाडि जस्तो यही धनगढी नगरपालिकाकै कुरा गरौँ न होइन तपाईँको चाहिने गाउँ सहर साझेदारी कार्यक्रम थियो कुनै बेलामा यहाँको वरपर यत्रो विधि चाहिँ पञ्चायतकालदेखिका बाख्रा फारम माछा फारम दुनियाँभरकाहरू छन् होइन अब गाउँ र सहरलाई गाँस्ने हो भने धनगढी यस्तो ठाउँ हुनेछ जसले दिल्लीसँग आफ्नो बजार जोड्न सक्छ त्यसपछि अब बन्ने स्थानीय सरकार भनेको त समावेशी पनि छ अधिकार सम्पन्न पनि छ तर अधिकार सम्पन्न र समावेशी सरकारमा त व्यवस्थापकीय गुण पनि चाहियो नि होइन दूरदृष्टि पनि चाहियो हो यस्ता कुराहरू भएको मान्छे भएको खण्डमा यो यो चिज हुनसक्छ त्यसमा तपाईँहरूको यो ठाउँमा सहयोग चाहिन्छ तपाईँहरू यसरी संलग्न हुनुपर्छ भन्ने कुरो यदि जनतालाई बताउन सकियो भने त्यसपछि स्वत चुनावको चाहिँ नै स्वच्छता अगाडि बढेर जान्छ यो दिशामा सबै उम्मेदवारहरू लाग्नुपर्छ र उहाँहरूले प्रतिस्पर्धा गर्ने के हो भन्दाखेरि एउटा रणनीतिक विकासको योजना जुन यस्तो योजना जुन सामान्य नागरिकले पनि बुझ्न सकोस् मैले अघि सुरुमै भने नि एनिमेटेड एउटा एनिमेसन गरेर राखे हुन्छ नि धनगढी भोलि कस्तो बनाउने यो किन सम्भावना छ कसरी सम्भव छ बताउन सकिन्छ नि यो बतायो भने छर्लङ्गसँग जनताले बुझे भने उनीहरूले भोट हाल्छन् मतदान दान भन्दा पवित्र कुरा के छ वास्तवमा दान दिए जस्तो भोट हाल्छन् होइन यो स्थानीय तहको मतलबै थाहा छैन केही अर्थै थाहा छैन भने जोसुकै आओस् उसलाई के फरक परेर
समस्या पर्छ बल्ल फरक परेर थाहा हुन्छ
समस्या अब अनि उसले के गर्छ भने जसले कोही कुछ खुवाउने पियाउने गर्छ उसैलाई भोट हालिदिन्छ त्यो चाहिँ भएको
हजुर, अब हामी कार्यक्रमको अन्ततिर छौँ। अब दुवैजना मानव अधिकार कर्मीहरू, अलिकता मानव अधिकारको अवस्था नसोद्धा यो कार्यक्रम अधुरो हुन्छ जस्तो लाग्छ। खास गरी यहाँ दुवैजना सुदूरपश्चिममा आइरहनुहुन्छ र योपालि पनि आउनु भएको छ। सुदूरपश्चिममा मानव अधिकारको अवस्था चाहिँ कस्तो पाउनु भएको छ? मैले फेरि व्याकुलर सरबाटै सुरु गरेँ।
अब हेर्नुहोस्, कुरो के छ भने मानव अधिकारको रक्षा र विकास त्यति बेला हुन्छ जब प्रत्येक नागरिकले अर्काको अधिकारको बारेमा बढी चासो राख्छ, अर्काको अधिकारको सम्मान गर्छ। मैले तपाईँको अधिकारको कुरा गरेँ भने तपाईँले मेरो अधिकारको कुरा गर्नुहुन्छ। यहाँ समस्या के छ भने आफूलाई नपरुन्जेल अर्काको अधिकारको कुरै नगर्ने, आफूलाई पर्यो भने लौ मलाई नै पर्यो भन्ने, एक। दोस्रो, कुनै पनि न्यायको कुरा गर्दाखेरि आफूलाई पर्या बेलामा अरू जेसुकै प्रक्रिया होस् मलाई चाहिँ न्याय चाहियो भन्ने। तेस्रो, यी हाम्रो देशका नेता र यदा कदा म देख्छु हाम्रो सञ्चार जगत, हाम्रो नागरिक समाजका मान्छेहरू सडकबाटै फैसला गरिदिने, विधि प्रक्रियासँग सरोकार नराख्ने। र अहिले एउटा नेपालमा नयाँ रोग सल्केको छ, त्यो के हो भने हरेक चिजलाई जातीयतासँग, सामुदायिकतासँग यसरी गाँस दिने। मानव फलानु जातिका मान्छे सबै खराब हुन्छन् होइन, अथवा चिलानो जातिका मान्छे चाहिँ सबै गरिब गुरुवा कमजोर मात्रै हुन्छन्। यो बिल्कुल यो नस्लवादी चिन्तन यसलाई भड्काइदिने। नेपालमा त के छ भने सामाजिक तपाईँको चाहिँ नि जनताहरूको जुन सामञ्जस्यता छ, एक अर्कामा जुन मिलिजुली बस्ने हाम्रो संस्कार छ होइन, त्यसलाई भत्काइदिएपछि अनि आफ्नो बहादुरी प्रकट गर्न पाइयो, विशेष गरी विदेशीलाई खुसी पार्न पाइयो, यहाँ त्यो समस्या छ त्यो संसारको प्रोजेक्ट चाहियो भन्न पनि पाइयो। यो सबै खाले समस्याहरू छन्, तर यो समस्याको समाधान पनि के हो भने अब त स्थानीय तहले न्यायिक काम पनि गर्छ नि त। हिजो अदालतले मिसिल हेरेर मात्रै फैसला गर्थ्यो भने अब न्यायिक समितिमा बसेका, त्यसमाथि पनि विशेष गरी धेरै जसो उपमेयर उपप्रमुख महिला हुन्छन्, महिलाले नेतृत्व गरे समिति हुन्छ त्यो, त्यसले फैसला मात्रै गर्दैन कि फेरि त्यस्तो घटना नघटोस् भनेर पनि प्रयास गर्छ। त्यसो भएको हुनाले यही स्थानीय तहको चुनावले नै भोलिको लागि न्यायको ढोका खोल्छ।
हस्, अन्तिम प्रश्न यतापट्टि इन्द्रप्रसाद अर्यालजी हुनुहुन्छ। अब तपाईँ स्वच्छ निर्वाचनका लागि नागरिक अभियान लिएर आउनु भएको छ, अब लाखौँ लाख मतदाताहरू यहाँसँगको यो कुराकानी सुन्नु भएको छ, मतदाताहरूलाई के चाहिँ आह्वान गर्न चाहनु?
सम्पूर्ण मतदाताहरूले आफ्नो भविष्य बिग्रिने गरी कसैको लोभ लालचमा नपर्नु होला, कसैको धाकधम्कीमा नपर्नु होला, त्यसको पनि उपचार छ, र कसैले देखाएको तपाईँको चाहिँ प्रलोभनमा पनि नपर्नु होला, र तपाईँले आफूले आफ्नो गाउँठाउँमा जुन उम्मेदवारले जित्दाखेरि तपाईँको गाउँठाउँको विकास गर्छ, तपाईँको चाहिँ जीवनको कायापलट गराउन सक्छ, तपाईँको विकासले कायापलट हुन्छ र तपाईँको अधिकार स्थापित गरिदिन सक्छ र तपाईँलाई सम्मान पनि गर्छ, सम्मान गरिदिएपछि उसको मानव अधिकारको पनि सम्मान हुने भयो, त्यो व्यक्तिलाई तपाईँले छान्नुहोला र निर्धक्क निश्चिन्त भइकन नडराइकन मतपत्रमा कतै नबिगारिकन बदर नहुने गरी मतदान गर्नुहोला।
प्याकुलेसरलाई पनि
अनि अघि इन्द्रजीले जे जे भन्नुभयो त्यति नै हो, र त्यसभन्दा बाहेक एउटा शब्द म थप्छु। सम्पूर्ण मतदाताहरूसँग मेरो विनम्र आग्रह के छ भने उहाँहरूले मतदानमा मतदान गरेर कसैले जित्यो त्यसपछि चुप लागेर नबस्नु होला। स्थानीय सरकार भनेको तपाईँको सरकार हो भन्नाले एक हिसाबले सिंहदरबार तपाईँको घर दैलामा आउँछ, एक हिसाबले सांसदहरू तपाईँको घर दैलामा हुन्छन्, तपाईँको प्रधानमन्त्री मन्त्री तपाईँको बाटो अगाडि हिँडिरह हुन्छन्, तर उनीहरूलाई चुप लागेर टुलु टुलु हेरेर मात्रै बस्नुभयो भने फेरि उनीहरूबाट गल्ती हुनसक्छ। त्यसकारण आफ्नो सरकारको अनुगमन निरन्तर रूपमा गरिराख्नु होला, घचघचाइराख्नुभयो होला, त्यसो गर्नुभयो भने अनि तपाईँहरूले वास्तविक स्थानीय सरकारको अनुभूति गर्न पाउनुहुनेछ।
हस्, यहाँ दुवैजनालाई धेरै धेरै धन्यवाद।
हस्, यहाँलाई पनि धेरै धन्यवाद छ।
श्रोता, तपाईँसँग धेरै बेर बस्ने मन थियो तर के गर्ने, समयले नेटो काटिसकेको छ। फेस टु फेसमा आइदिनु भएकोमा मानव अधिकार कर्मी तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुबोध राज प्याकुरेल र नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्याललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागत सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै शिवराज भट्ट बिदा हुन्छु। नमस्कार।